नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म निराजन परियार। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय र रेडियो धनगढीले तयार पारेको हो। यो कार्यक्रम हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:35 बजेसम्म रेडियो धनगढी 90.5 MHz धनगढीबाट प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np लगन गरी चाहेको बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामीले कोरोना भाइरस नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले बाल बालिकाहरूको पठन पाठन र मनोविज्ञानमा पारेको असरका विषयमा केन्द्रित गरेका छौँ। बन्दाबन्दीले बालबालिकाको मनोविज्ञानमा पारेको असरका विषयमा तयार पारिएको रेडियो रिपोर्ट।
कोठामा बस्दा बस्दा एकदम बोर भएको अवस्था छ, पढाइ एकदमै प्रभावित भएको छ। जसरी 5-6 महिना भयो लगभग हाम्रो कलेज क्याम्पसदेखि कुनै पनि स्कुलहरू खुलेको अवस्था छैन।
शिक्षाविद प्राय डाक्टर हेमराज पन्त लगायतका व्यक्तिहरूसँग गरिएको कुराकानी। साथमा अन्य विषय वस्तुहरू प्रस्तुत गर्नेछौ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि रचनात्मक सुझाव सल्लाह र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। पठन पाठन ठप्प हुँदा विद्यार्थीहरूमा कस्तो मनोवैज्ञानिक असर परेको छ भनेर केही विद्यार्थीहरूलाई सोधेका छौँ। सुनौ उनीहरूको भनाई।
मेरो नाम विनोद जोशी। यो कोरोनाले गर्दाखेरि कोठामा बस्दा बस्दा एकदम बोर भएको अवस्था छ, पढाइ एकदमै प्रभावित भएको छ। जसरी 5-6 महिना भयो लगभग हाम्रो कलेज क्याम्पसदेखि कुनै पनि स्कुलहरू खुलेको अवस्था छैन। यसले गर्दा कोठामा बसिरहनु पर्ने, पढेका कुराहरू पनि लगभग दिमागले काम गर्न नसकेर बिर्सिएको अवस्था छ। बजारमा जाँदा पनि डर लाग्छ, किनभने बजारमा जाँदाखेरि कुमामा यस्तो भेटिन्छ भन्ने डर त्रास सन्तरासले गर्दाखेरि मनमा एकदम डर लाग्छ। र यसले अझै झन् मानसिक तनाव पनि हुन्छ। कोठामा पनि तनाव एक किसिमको फरकै छ, भाडा पनि कति बढ्छ, भाडाको पनि केही ऊ छैन, भाडा पनि तिर्नुपर्ने एउटा अर्कै गुनासो छ हाम्रो विद्यार्थीहरूको सबैको। यसले गर्दाखेरि पढाइमा धेरै प्रभावित भएको छ। पढेका कुराहरू, लेखेका कुराहरू, जानेका कुराहरू पनि कोरोनाले गर्दाखेरि, यो समस्याले गर्दाखेरि सब बिर्सिएको अवस्था छ। कुनै पनि अवस्थामा बजार जाँदाखेरि होस् या कसरी भिडभाडमा जाँदाखेरि मनमा एक किसिमको डर पो लाग्छ, कतै हामीलाई पनि सर्छ कि भन्ने तनाव हुन्छ भने एउटा पढाइको झन् त्योभन्दा बढी तनाव हामीलाई पढाइको भएको छ।
मेरो नाम मिनबहादुर सुन्दरा हो। अहिले यो लकडाउनको कारणले हामी कोठामा बसिराखेर हामीले के गर्ने हो? यो कति प्रभाव भइराखेका छ हामी विद्यार्थीलाई? यहाँ त्यतिकै कोठा भाडा मात्र तिर्नु परेको छ। साँच्चै सरकारले यो यस्तो नै यो कहिले खुला कहिले बन्द गर्ने नै हो भने विद्यार्थीहरूलाई पनि राहत दिनु पर्यो, त्यो पनि सरकारले बुझ्नु पर्यो। कम्तीमा साँच्चै यस्तै गर्ने हो भने हाम्रो कोठा भाडा पनि फ्री गर्नु पर्यो।
मेरो नाम आशिष सिंह। लकडाउनका कारणले हामीहरूलाई निकै नै गाह्रो भइरहेछ। अब यो कहिले खोलियो केही थाहा छैन। घरमा बस्दा बस्दा पढेका कुराहरू पनि हामीहरू बिर्सिसक्यौँ। अब स्कुल कहिले लाग्ने हो केही थाहा छैन। घरमा बस्दा 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 निकै तनाव भएको छ।
विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणका कारण 2076 चैत 11 गतेदेखि विद्यालयहरू बन्द छन्। कोरोना नियन्त्रणका लागि बन्दाबन्दी भयो। अहिले सरकारले बन्दाबन्दी अर्थात् लकडाउन त खोलेको छ, तर विद्यालयहरू खुलेका छैनन्। 4 महिनादेखि विद्यालयदेखि उच्च तहसम्मको पठन पाठन अवरुद्ध भएको छ। लामो समयसम्म शैक्षिक संस्थाहरू बन्द हुँदा पनि सरकारका तर्फबाट कुनै ठोस निर्णय भएको छैन। विद्यालय खोल्ने वा नखोल्ने निर्णय हुन नसक्दा अभिभावक र विद्यार्थीहरूमा अन्यलता थपिएको छ। एकातिर कोरोना संक्रमणको जोखिमका कारण निम्न आय भएका अभिभावकहरू सरकारले वैकल्पिक रूपमा सञ्चालन गर्न आह्वान भएको अनलाइन कक्षा, रेडियो, टेलिभिजन जस्ता सञ्चारका माध्यमहरूमा पहुँच नहुँदा शिक्षाको समान अवसरबाट वञ्चित भएका छन् भने विभेदको सामना गरिरहेका छन्। अर्कोतर्फ निजी विद्यालय सञ्चालकहरूले आंशिक रूपमा अनलाइन तथा टेलिभिजन मार्फत सुरु गरेको शिक्षण क्रियाकलापहरू समेत सञ्चालनमा आएका छन्। नेपालको संविधानको धारा 31 मा आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षालाई राज्यको दायित्वभित्र पारेको छ। सोही व्यवस्थालाई कार्यान्वयन गर्न बनेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन 2075 समेत शिक्षालाई अनिवार्य र निशुल्क गर्ने विषयमा जोड दिएको छ। संविधानको अनुसूची 8 बमोजिम आधारभूत तथा माध्यमिक शिक्षा स्थानीय सरकारको अधिकारको सूचीभित्र समावेश छ। साथै उक्त विषयलाई सङ्घ प्रदेश र स्थानीय तहको साझा अधिकारको सूचीमा समेत समावेश गरेको देखिन्छ। यसका अलावा स्थानीय सरकार सञ्चालन ऐन 2074 दफा 11 उपदफा 2 ज बमोजिम आधारभूत र माध्यमिक शिक्षाको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट कानुनी व्यवस्था छ। उपरोक्त संवैधानिक तथा कानुनी संरचना स्थापित भएपछि शिक्षाको निरन्तरताको सन्दर्भमा सबै प्रदेश र स्थानीय सरकारहरू आफ्नो क्षेत्र अधिकार अन्तर्गत कार्य गर्नबाट चुकेको देखिन्छ भने स्थानीय सरकारले तय गर्नुपर्ने नीतिगत निर्णयहरूमा पूर्ण रूपमा अलमल भएको आभास हुन्छ। आर्थिक रूपमा विपन्न दलित तथा विभिन्न समुदाय गुरुकुल मदरसा लगायतमा अन्य सञ्चालित शिक्षा भर्चुअल माध्यमबाट सञ्चालन हुन सक्छन् वा सक्दैनन् र त्यसका के कस्ता विकल्प हुन सक्छन् भन्ने विषयमा स्थानीय सरकारले आवश्यक समन्वय गर्नुपर्ने देखिन्छ। कोरोना संक्रमणको जोखिमका कारण पठन पाठन नभएसँगै विद्यार्थीहरू घरमै बस्नु परेको छ। यसले बालबालिका र अभिभावकहरूमा चिन्तित तुल्याएको छ। 5 महिनादेखि विद्यालय बन्द हुँदा बालबालिकाहरूलाई नराम्रो असर परेको छ। लामो समयदेखि भएको बन्दाबन्दीका कारण बालबालिकामा के कस्तो खालको मनोवैज्ञानिक असर पर्न सक्छ, त्यस्ता मनोवैज्ञानिक असरको समाधान गर्न के कस्ता सावधानीका उपाय अप्नाउन सकिन्छ भन्ने विषयमा शिक्षाविद प्राय डाक्टर हेमराज पन्तसँग कुरा गरेका छौँ। सुनौ उहाँसँग गरिएको यो कुराकानी।
मानवाधिकार शिक्षा रेडियो कार्यक्रममा स्वागत छ।
नमस्कार, धन्यवाद।
विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू पनि ठप्प छन्, यसले गर्दा शैक्षिक क्षेत्रमा कस्तो असर पारेको छ?
अब यो व्यापक असर परेको छ शिक्षण संस्थाहरूमा, होइन प्राथमिक विद्यालयदेखि लिएर माथि विश्वविद्यालयसम्म। अब किनकि अहिले झन्डै 6 महिना जति भयो, अब 6 महिनादेखि सबै पठन पाठनहरू बन्द छ, विद्यार्थीहरूको परीक्षा दिन पाएको छैनन् कयौँ विद्यार्थीहरूले, र अब विद्यार्थीहरूको र टिचरको बिचको सम्पर्क चाहिँ एकदम डिस्कनेक्ट भएको छ। यसले गर्दाखेरि त यसले ठुलो मनोवैज्ञानिक र अरू जाने उनीहरूको शैक्षिक सत्र नै एउटा लस हुने अवस्थामा गएको छ। त्यसले ठुलो धेरै ठुलो प्रभाव पारेको छ जस्तो लाग्छ मलाई। शिक्षामा ठुलो मनोवैज्ञानिक प्रभाव परेको छ विद्यार्थीहरूमा। अब यसको मेकअप गर्ने प्रयास त भइरहेको छ, कहीँ 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 चाहिँ अनलाइन क्लासहरूको माध्यमबाट अरू प्रकारले पनि भइरहेको छ। तर अब हाम्रो शिक्षा प्रणाली कस्तो छ भन्दाखेरि, जबसम्म शिक्षक र विद्यार्थीहरू आउने सामने हुँदैन तबसम्म चाहिँ यो हाम्रो शिक्षा पुरा नहुने, किनकि हाम्रो पाठ्यक्रमहरू, हाम्रो परीक्षा प्रणाली, हाम्रो सब कोर्स नै त्यसरी डिजाइन गरिएको हुनाले दूर शिक्षणको माध्यमबाट केही त्यसको चाहिँ कम्प्लिमेन्ट भए तापनि बेसिकल्ली हाम्रो चाहिँ जबसम्म शिक्षक र विद्यार्थीहरू एक दोस्राको नजिक बसेर प्रत्यक्ष संवाद हुँदैन तबसम्म हाम्रो यो शिक्षा पुरा नहुने भावनाले यसले चाहिँ धेरै ठुलो असर पारेको छ शिक्षामा।
जस्तो वैकल्पिक रूपमा जुन यो अहिलेको अवस्थाको जोखिमलाई मध्यनजर गरेर हजुरले भने जस्तै यो अनलाइन शिक्षाहरू सञ्चालन भइरहेछ, यसको प्रभावकारिता छैन भन्न खोज्नु भएको हो?
होइन, प्रभावकारिता छैन त म भन्दैन हो कि, तर त्यो यसको ठुलो विकल्प होइन। किन त्यसो होइन भन्दाखेरि, त्यसले विद्यार्थीहरूलाई विद्यालयसँग जोड्नसम्म त मिल्छ, उनीहरूसँग एउटा विद्यार्थीसँग आबद्ध त भइरहन्छ, तर यो पुरै त्यसको विकल्प होइन। त्यसलाई धेरै कारणहरू छन्। पहिलो कुरा त के भन्दाखेरि, जहाँ चाहिँ यो अनलाइन किसिमको पठन पाठन हुन्छ त्यहाँ सबै कुरा अनलाइनै बनाएको हुन्छ। लाइब्रेरीहरू अनलाइन जोडिएका हुन्छन्, अरू एसाइनमेन्ट अनलाइन हुन्छ, सबै त्यो कुरा होल सिस्टम अनलाइन हुन्छ। अब हाम्रो जम्मा यो सिस्टम चाहिँ मेन्युअल किसिमको भयो, खालि टिचरले भनेको मात्रै विद्यार्थी टिप्ने भयो, त्यसो हुनाले त्यसले एउटा समस्या भयो। अर्को समस्या के हुन्छ भने, यसले परीक्षा प्रणालीमा समस्या हुन्छ। हाम्रो देशमा सबै ठाउँमा यो सञ्चारको सुविधा उपलब्ध छैन, भए पनि महँगो छ, सबैसँग त्यसको पहुँच नहुन सक्दो छ। यी विभिन्न कारणले यो शिक्षण यो कामै लाग्दैन भने त होइन, किनकि यतापट्टि प्रयास गरिरहेका छन् अहिले कलेजहरूमा पनि, हामीहरू यतापट्टि धेरै पाठ्यक्रमहरू चालु गरिसक्यौँ। तर के भन्दाखेरि, तर यसले चाहिँ सबै यसले चाहिँ पुरै विकल्पको रूपमा उसको सट्टा यो पुरै 100% यो जानेर तपाईँको पुरै सेमेस्टर या पुरै एक वर्ष यसरी नै पढाएर यसरी नै जाँच दिने भन्ने चाहिँ यो त्यति गुणस्तरीय हुँदैन। यसले धेरै गुणस्तर खस्किन्छ, एउटा सर्टिफिकेट दिन त मिल्ला, तर चाहिँ हुन्छ त्यसले यसले त्यो केही पर्सेन्ट मेकअप त गर्छ काम सब विचार त ठिक छ विद्यार्थीहरू अलग बसिरहनु भन्दा केही पाठ्यक्रम सकिन्छ तर अन्तत गर्दा विद्यार्थीहरू शिक्षक चाहिँ सामान्य नभइकन यो हाम्रो यो अहिलेको यो शिक्षा पुरा हुँदैन
जुन यो कोरोना महामारीको अझै नियन्त्रण हुने टुङ्गो छैन यस्तो अवस्थामा शैक्षिक संस्थाहरू सुचारू गर्न सक्ने केही विकल्पहरू हुन सक्छ
यसको विकल्पहरू छन् अब अहिले अरू देशमा यसको विकल्प सुरु भइसकेको छ धेरै देशहरूमा होइन यसको विकल्प के छ भने हामी केही पाठ्यक्रमहरू जस्तो 50% पाठ्यक्रमहरू जुन कि विद्यार्थीहरूले चाहिँ बाहिरै पढ्न सक्छन् त्यसलाई हामीले अनलाइनबाट पढाउने र बाँकीको हकमा स्कुलहरूले अब किनकि कोरोना भने त सधैँ यसै भने त होइन नि दुई चार महिनामा यो केन्द्रीय रूपमा यसले यो कम हुन्छ अब अहिले क्लाइमेक्सको बेला भने अझै बिस्तारै घट्छ पहिलेको जस्तो खुला चाहिँ वातावरण हुन सक्छ अझ समय लाग्छ जबसम्म तपाईँको यसको भ्याक्सिन बनेर हामी हुँदैनौँ तबसम्म चाहिँ त्यो त्यति फ्री फ्री हुँदैन तर अब त्यसो हुनाले अलिकति यसलाई होलो भएपछि स्कुल कलेजहरू हाम्रो खुल्छन् अरू देशमा चाहिँ खोल्न थालिसक्यो तर के भने त्यही सोसियल डिस्टेन्स मेन्टेन गर्ने विद्यार्थी पनि एउटा बेन्चमा एउटा मात्रै राख्ने त्यहाँ पनि सोसियल डिस्टेन्स मेन्टेन गर्ने हरेक विद्यार्थीले आफूसँग चाहिँ आफ्नो पर्सनल मास्कहरू उनीहरूसँग पर्सनल होल टिचरले पनि मास्क लगाउने र यस एवं प्रकारले अलिक डिस्टेन्स मेन्टेन गरेर आफ्नो सेनिटाइजर पर्सनल हुनु पऱ्यो यसरी एक्चुली आइकेहरूको आपसमा चाहिँ नजिकको सम्बन्ध नराखेर यसरी चाहिँ क्लासमा पढाएर एकैले परीक्षा पनि गर्न सकिन्छ अहिले धेरै देशमा त्यसरी गरिरहेको छन् इन्डियामै धेरै ठाउँमा पढाइ भइरहेको छ त्यस किसिमले तर त्यसो हुनाले अब यो पहिलेको जस्तो हाम्रो पहिलेकै वातावरण जस्तो विद्यार्थीहरू एउटै बिचमा चार पाँचजना बस्ने हुल 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 गरेर क्लासमा जाने हुल गरेर आउने त्यो यस किसिमको खुला वातावरण हुन्छ समय लाग्छ त्यो त यसको भ्याक्सिन बजाएर पुरै यो निर्मूल भएसम्म हुँदैन त्यसो हुनाले पढ्न पाठनको लागि केही चाहिँ रियायत सहित
मनोवैज्ञानिक रूपमा पनि विद्यार्थीहरूमा चाहिँ असर परेको देखिन्छ यस्तो अवस्थामा सरकार मौन देखिएको छ के भन्नुहुन्छ
अब यो सरकारको यसमा पहिलो सरकारको तयारी नै थिएन यसको तयारी नै थिएन अब यसमा चाहिँ मनोविज्ञान जुन सानो सानो बच्चामा चाहिँ झन् प्रभाव परेको छ सानो सानो केटाकेटीहरूमा उनीहरू स्कुल तिन चार महिना बनाएर उसलाई ठुलो समय हो उनीहरूलाई अब सरकारको कुनै तयारी थिएन यो चाहिँ टेक्नोलोजी बेस्ड भयो प्रविधि बेस्ड चाहिँ सिस्टम भयो किनकि यो एकदम हाइटेक युरोप अमेरिका जस्तो देशहरूमा पनि यो चाहिँ यो सिस्टम कहाँ लाने अब हामी कहाँ चाहिँ उहाँले अब त्यो त अब सबै विद्यार्थीहरूसँग मोबाइल पनि हुँदैन ल्यापटप हुँदैन त्यसलाई तपाईँको मोबाइल चाहियो त्यसको स्मार्टफोनहरू चाहियो पार्टनरहरू सुन्ने त्यो भिडियो लाउने हुनु पऱ्यो एक अरू कुरो के भने त्यसको चाहिँ महँगो छ एउटा साधारण किसिमको चाहिँ तपाईँको इन्टरनेट जोड्दाखेरि त्यो महँगो हुन्छ त्यसको कनेक्टिभिटी चाहिँ आउँदैन अरू ठाउँ छोड्नुहोस् यहाँ यही धनगढीमा मेरो यहाँ घरमा त्यो एडिएसएलको क्लास चलाउन गाह्रो भइरहेको हुन्छ त्यो आउँदै आउँदैन सिधै आउँदैन भने यो मेन बजारमा यस्तो ताल छ भने गाउँमा कस्तो होला मैले यहाँ क्लास लिन सकेको छैन यो एडिएसएल लो पावर लो भएर यसको भोल्टेज के भन्छ यसको पावर लो भएर त्यसो हुनाले यी धेरै प्रकारका छन् यसमा सरकारले अब विद्यालय विद्यार्थीहरूलाई चाहिँ यसको कनेक्टिभिटीमा केही सहुलियत दिन सक्छ विद्यार्थीहरूलाई कुनै उनीहरूलाई सस्तो खालको डेटा प्याकहरू या यस्तो किसिमको त्यो दिलाइदिन सकिन्छ यी केही कारणहरू र अनेक किसिमको पाठ्यक्रमहरू पनि यही एवं किसिमको अनलाइनै हुने किसिमको डिजाइन गरेर सरकारले चाहिँ केही केही गर्न सक्छ तर यसको लागि समय लाग्दैन किनकि यो अचानक आएको हुनाले अहिले यतापट्टि कसै मान्छेको धेरै कम ध्यान गएको छ अरूपट्टि नै ध्यान छ त्यसले बिस्तारै हुन्छ यो कुरो
अन्त्यमा के भन्न चाहनुहुन्छ
म के भन्न चाहन्छु भन्दाखेरि अब यसरी अहिले झन् छ महिना जति भयो स्कुल र स्कुल कलेजहरू विश्वविद्यालयको विद्यार्थीसँग सम्बन्ध कटअप भएको छ अहिलेकै अवस्थामा स्कुल कलेजहरू खोल्न सम्भव छैन त्यसो भएको हुनाले हामीले अब अहिले जसरी सम्भव हुन्छ विद्यार्थीसँग कुनै न कुनै सम्बन्ध कन्ट्याक्ट भइराख्नु पऱ्यो त्यसबाट विद्यार्थीबाट लिङ्केज बनिरहन्छ टिचरसँग उनीहरू सम्बन्ध बनिरहन्छ स्कुलदेखि त त्यसले जति विद्यार्थी सम्भव छ यदि टोलहरूमा हाम्रो चाहिँ इन्टरनेटको सुविधा भएको ठाउँहरूमा जतिमा विद्यार्थीहरूसँग केही केही उनीहरूलाई काम पनि सानो एसाइनमेन्ट होमवर्कहरू दिइराख्ने यसरी विद्यार्थीसँग केही केही लिङ्केज बनाइराख्नु पऱ्यो र पछि चाहिँ यसबाट उनीहरू हामी पनि पढिरहेका छौँ स्कुलसँग उनीहरूको सम्बन्ध जोडिरहन्छ उनीहरू एकदमै कम्प्लिटली कटअप हुन पाउँदैनन् र पछि चाहिँ वातावरण साम्य अनुसार अनि स्कुल कलेजहरूलाई त्यही विशेष किसिमको प्रावधान गरेर त्यहाँदेखि खोल्ने त्यसले अहिले कुनै न कुनै रूपमा हामीले अहिलेको लागि चाहिँ अनलाइनै माध्यमबाट या कुनै माध्यमबाट भयो भने विद्यार्थीहरूसँग स्कुलको सम्पर्क चाहिँ भइराख्नु पर्छ
उहाँ हुनुहुन्थ्यो वरिष्ठ शिक्षाविद प्रा डाक्टर हेमराज पन्त
बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त एक पटक ध्यान दिएर सुनौ है त
हात नमिलाउने त्यसको सट्टा नमस्कार गर्ने साबुन पानीले पटक पटक हात धुने अङ्कमाल नगर्ने एक मिटर जति टाढै बस्ने ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरै जना नबस्ने, जंगली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भीडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
मानव अधिकार शिक्षा कार्यक्रमका बारेमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना मानव अधिकार शिक्षा रेडियो कार्यक्रम, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी। हामीलाई धनगढी insec.org.np पत्र पठाउन र facebook.com र इन्सेक रेडियोमा कमेन्ट लेख्न सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय सकिएको छ। अर्को साता यसै समयमा हाम्रो भेट हुने नै छ। प्राविधिक चक्र रोकायलाई धन्यवाद दिँदै म निराजन परियाललाई पनि बिदा दिनुहोस्। नमस्कार।